سورہ الحجرات کی تیسری آیت، السلام ورحمۃ اللہ، ارشاد ہوتا ہے کہ ان الذین یغضون اصواتهم عند رسول اللہ، جن لوگوں میں اتنا ادب اور اتنا شعور پایا جاتا ہے کہ وہ رسول اللہ کی بزم میں جب آتے ہیں تو اپنی آواز کو دھیمی کر کے بات کرتے ہیں، کیونکہ اس سے پہلے کی آیت میں، دوسری آیت میں رسول سے اونچی آواز میں بات کرنے سے منع کیا گیا تھا، لا یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم فوق صوت نبی ولا تجہروا له بالقول کجہر بعضکم لبعض، جس طرح تم آپس میں ایک دوسرے سے چیخ چلا کے بات کرتے ہو اگرچہ وہ بھی خلاف ادب ہے، پیغمبر سے جب بات کرو تو اونچی آواز میں بات نہ کرو، کیونکہ تم میں اور پیغمبر میں فرق ہے، عام انسان کا درجہ اور ہے، پیغمبر کا درجہ اور ہے، آپس میں اگر تم نے چیخ چلا کے بات کیا تو یہ جو ہے بد تہذیب مانے جاؤ گے، غیر مؤدب مانے جاؤ گے، خلاف ادب بات ہے، لیکن گناہ نہیں ہے، پیغمبر کے ہاں اگر آؤ گے اس طرح سے تو گناہ ہے، وہ بھی گناہ عظیم، ایسا گناہ جس کی سزا ہے کہ انتحبت اعمالکم وانتم لا تشعرون، تمہارے سارے عمل ہپت ہو جائیں گے، بیکار ہو جائیں گے، سارے کیے دھرے پر پانی پھر جائے گا۔ اس کے بعد اب ہے کہ ہاں جو لوگ ادب کا خیال رکھتے ہیں، بے ادبی کی سزا بیان ہو گئی، اب جو پیغمبر کے سامنے ادب سے پیش آتے ہیں، ان الذین یغضون اصواتهم، دھیمی آواز میں پیغمبر سے بات کرتے ہیں، اولئک الذین امتحن اللہ قلوبهم، یہ وہ ہیں جن کے دل کا اللہ نے امتحان لے لیا ہے، امتحان کس چیز میں لیا ہے، کہ ان کے اندر تقویٰ پایا جاتا ہے، یعنی ادب، پیغمبر کے بزم میں ادب سے پیش آنا علامت تقویٰ ہے، ادب کو بڑی اہمیت دی گئی ہے اسلام میں، حتیٰ ہم آپسی تعلقات میں بھی اگر ہم گفتگو میں، یعنی اچھی گفتگو بھی کرنا ہے اور اچھے انداز سے گفتگو کرنا ہے، دونوں چیز، صرف اچھی گفتگو کافی نہیں ہے، گفتگو بھی اچھی ہو، آپ کا عمل بھی اچھا ہو اور آپ کا انداز بھی اچھا ہونا چاہیے۔ کسی بھوکے کو کھانا دے دینا ایک اچھا کام ہے، ابھی کھانا دینے کا دو طریقہ ہے، اس کے سامنے لا کے ہلو ہلو، پتہ نہیں کہاں سے چلے آتے ہیں ننگے بھوکے، پتہ نہیں کہاں سے چلے آتے ہیں، ایک یہ بھی ہے، وہ کھانا تو دینا اچھا کام تھا لیکن آپ کا انداز جو ہے وہ اچھا نہیں ہے۔ قرآن کہتا ہے کہ اگر یہ کرنا ہے بھائی، تم صرف شکریہ ادا کر کے اس کو گھر سے واپس کر دو، یہ زیادہ بہتر ہے کہ تم اسے کھانا کھلاؤ، عزت سے واپس کر دو، یہ زیادہ بہتر ہے کہ تم کھانا کھلاؤ، پورا ایک سلسلہ ہے، اس کو فی الحال اس کو بیان نہیں کرنا چاہتا۔ جس طرح سے عمل میں بھی ادب ضروری ہے، بات میں بھی ادب ضروری ہے، بڑوں سے گفتگو کریں چاہے چھوٹوں سے گفتگو کریں۔ اس کی طرف افسوس یہ ہے کہ ہم لوگوں کی ہاں توجہ کم تر ہوتی چلی جا رہی ہے، بعض دفعہ لوگ کہتے ہیں انسان کو صاف دل ہونا چاہیے، جو بات دل میں وہ بات زبان پہ، یقیناً نفاق اچھی چیز نہیں ہے لیکن ادب نفاق نہیں ہے، دل بھی اپنا پاکیزہ رکھیں، بات دل صاف رکھیں، دل اچھا رکھیں، لیکن اسی اچھی جو دل میں آپ کی اچھی اچھی باتیں ہیں اسے اچھے اچھے الفاظ میں، اچھے پیرائے میں پیش بھی کریں۔ بے ادبی تکبر کی علامت ہے، غرور اس کے آگے، کسی کچھ سمجھتا ہی نہیں آدمی، گائے بیل جانور کے ساتھ کوئی آپ تہذیب سے پیش آتے ہیں، دوسروں کو بھی گویا ہم گائے بیل بھینس سمجھتے ہیں، کوئی ان کی قیمت نہیں ہے۔ ٹھیک ہے آپ بڑے ہو گئے ہیں، عموماً بے ادبی ان لوگوں کے یہاں زیادہ آ جاتی ہے جو کسی عظمت کے حامل ہو جاتے ہیں، ظاہری عظمت جن کو مل جاتی ہے، دولت مل گئی ہے، علم زیادہ آ گیا ہے، تقوی بعض اوقات کہیں زیادہ ہو گیا ہے، ایسا بھی دیکھا گیا ہے کہ صاحبان تقوی بھی بے ادب بن جاتے ہیں، تو وہ تقوی وہ جسے وہ تقوی سمجھتے ہیں، نہ وہ تقوی جو اللہ تقوی سمجھتا ہے، ورنہ اس تقوی کی پہچان کیا ادب ہے، ادب کے ذریعے پہچانا جاتا ہے کہ آپ کے اندر تقوی کتنا پایا جاتا ہے۔ بڑے ہو گئے، یقیناً بڑائی اچھی بات ہے، بڑا سمجھنا اپنے کو برا ہے، بڑا بننا اچھی بات ہے، ہر انسان کو کوشش کرنا چاہیے یہ جو ہے بڑا بننے کی، چھوٹا نہیں بننا چاہیے، लेकिन बड़ा समझे नहीं, बड़ा बन जाए मगर अपने को बड़ा समझे नहीं। माशरे में इज्जत मिलना अच्छी बात है, लेकिन आप अपने को कुछ ना समझने लगे। आपके पास इल्म है, आपके पास तकवा है, आपके पास दौलत है, आपके पास मनसब है, कुछ भी है, बहरहाल उसकी बिना पर लोग आपकी इज्जत करते हैं, आप मगरूर ना हो जाए, आपको गुरूर ना हो। इमाम ज़ैनुद्दीन अलैहिस्सलाम दुआएं, ये जो है मकारिमुल अखलाक, जिसकी शरह आधी से कम मैं बयान कर चुका, बाद में रुक गया सिलसिला, उसका बयान नहीं हुई। अगर वो जुमला याद हो कि इमाम फरमाते थे अइज़्ज़नी, दुआ करते हैं खुदाया पहले मुझे इज्जत दे समाज में। इज्जत लेना बुरी बात नहीं है। इस्लाम में एक ग्रोह ऐसा है, ये जो है मलामती ग्रोह, जो उरफा होते हैं सूफियों में से ग्रोह ये भी है, ये जो है मलामती ग्रोह, वो इनकी ख्वाहिश ये होती है कि लोग हमें अच्छा ना समझें, लिहाजा वो शरबत पियेंगे इस तरह से पियेंगे लोग समझे कि आप शराब पी रहे हैं। कभी आपके सामने अल्लाह की इबादत नहीं करेंगे, आप जब चले जाएंगे तब छुप करके बताएंगे, कहेंगे ये जो है तारिकुस सलात है। आपके सामने वो खाना लाके रख लेंगे भाई रमजान में, गोया आप खाना खाने जा रहे हैं, ऐसा इजहार करेंगे कि वो समझे कि आप रोजा नहीं रखते, आप नमाज नहीं पढ़ते, आप बहुत बुरे हैं, सारी बदकारियां उनके अंदर पाई जाती हैं। इसी ग्रोह के एक बड़े का तस्करा है कि उनके सवाल यहां एक साहब गए, देखा क्या देखा कि एक खूबसूरत सा लड़का उनके बगल में बैठा हुआ है, शराब का जाम हाथ में रखा हुआ है, ऐसा वो बर्ताव कर रहे थे गोया अलियाज़ बिल्ला उस बच्चे के साथ कोई गलत उनका इरादा है और वो शराब पीते हैं फला करते। बाद में मालूम हुआ कि वो लड़का उन्हीं का अपना बेटा था। इस तरह से शो करते हैं, इस्लाम में जायज नहीं है। अपने को जो है अल्लाह ने हर चीज का, हदीस है कि हर चीज का इख्तियार बंदे को दिया है, जलील करने का अपने को इख्तियार नहीं दिया है। इस्लाम यह नहीं चाहता है कि आप जलील निगाहों से देखे जाएं। जिल्लत अच्छी चीज नहीं है। लिहाजा इमाम सज्जाद फरमाते अइज़्ज़नी, बारहलाहा मुझे इज्जत अता कर, समाज में लोग मुझे अच्छी निगाहों से देखें। अगर अच्छी निगाहों से देखें फकत दुआ से इज्जत नहीं मिलती, आपको अमल भी वैसे ही करना है। रियाज किया कि दुआ जानशीन अमल नहीं, फकत दुआ करें कि अल्लाह हमें इज्जत दे दे, मगर काम सारा वो कर रहे हैं जो ये जो है जिल्लत वाला काम है, वो तो कहां से इज्जत मिलेगी। आप वो काम करें, वो कोशिश करें, ऐसा अमल पेश करें कि लोग आपको इज्जत की निगाहों से देखें, ऐसा इल्म हो, ऐसा तकवा हो, ऐसा बर्ताव हो, ऐसा किरदार हो। अगर खिदमत गुजार हैं आप समाज के माशरे के, हर एक के दुख दर्द में काम आते हैं, आप डॉक्टर हैं, एक तो ये है कि साहब ठीक है आपका ऑफिस है और आएंगे लोग फीस लेंगे देखेंगे चले जाएंगे, एक दफा नहीं, गरीब आया अमीर आया हर एक आया, हर एक की आप खिदमत करने तैयार है, कॉल किसी ने कर दिया आप नींद से उठ करके उसके घर, भाई से इज्जत तो मिलती है ना। हत्ता अगर ये जो है बेदीन समाज में भी आप रहेंगे तो ये वो चीजें हैं कि जो इंसानी पहलू से ताल्लुक रखती हैं, इज्जत मिलती है। अइज़्ज़नी, पालने वाले हमें इज्जत अता फरमा। लेकिन जहां इज्जत मिलने लगती है उसकी एक आफत भी है ना, लकुल शाइन आफा, हर चीज के लिए एक आफत है, एक बला है। फल लग के तैयार हो गया, कीड़े लग गए, ये उसकी बला है। इज्जत की भी एक बला है, जब माशरे में किसी को मकाम मिल जाता है, इज्जत मिलने लगती है तो तकब्बुर आ जाता है, गुरूर आ जाता है। आलिम उतरे और आपने हाथ मिलाना शुरू किया, हाथ चुभना शुरू किया, इज्जत ये खतरा भी होता है कि किसके अंदर फिर ये जो है तकब्बुर आ जाता है, गुरूर पैदा हो जाता है। जो आदमियों ने हाथ क्या चुम लिया कि अपने को पता नहीं क्या समझने लगे। इमाम फरमाते अइज़्ज़नी वला तबतलनी बिल किबर, पालने वाले इज्जत दे लेकिन इसका भी इंतजाम कर दे कि मैं तकब्बुर और गुरूर में मुबतला ना हो जाऊं। ला तबतलनी बिल किबर, फरमाते हैं कि खुदाया जब कभी ला तुहद्दिस ली इज़्ज़न ज़ाहिरा इल्ला احدثت لي ظله باطنه عند نفسي بقدرها, خدایا کبھی بھی سماج میں ہمیں کوئی درجہ کوئی رتبہ اس وقت تک نہ ملے جب تک تو خود مجھے اپنی نگاہوں میں, میں خود اپنے کو, میں محمد عسکری اپنے کو اتنا ہی جو ہے ذلیل نہ سمجھ لو۔ سماج میں ہمارا رتبہ تبھی بڑھے اس سے پہلے اگر ہمارے اندر وہ ظرفیت نہیں پائی جاتی ہے, हमने अपनी अगर अपने को अपने नफ्स की तरबियत इस तरह से नहीं की है अगर समाज ने हमें रुतबा दे दिया तो हम भी बह गए, हम भी अपने को जो है बड़ा समझने लगे। समाज ने कह दिया मौलाना, हमने भी अपने को मौलाना समझ लिया। समाज ने कहा हुजरतुल इस्लाम, हमने भी अपने को समझ लिया हुजरतुल इस्लाम। समाज ने कह दिया आयतुल्लाह, हमने भी समझ लिया आयतुल्लाह। समाज ने कहा खतीब आजम, समाज तो लकब बहुत जल्दी ही देता है ना, अलकाब तो हमारे यहां मुफ्त में बढ़ते हैं। बाद लोगों के अलकाब दो तीन लाइन में भी पूरे नहीं हो पाते हैं। उन्होंने हमें अलकाब दिया, हमने भी अपने को वैसे ही समझ, हम भी समझने लगे, वाकई हम हो गए। उनका खतीब अकबर, हमने समझ लिया वाकई खतीब अकबर। उनका खतीब आजम, हमने भी समझ लिया कि वाकई खतीब आजम। इमाम फरमाते खुदाया ऐसा ना हो, पालने वाले ला तुहदिस ली इज्जन जाहिरा इल्ला अहदस्त ली जिल्लतन बातिनतन इंदा नफ्सी बेकदर। या समाज में इज्जत मिले लेकिन मैं खुद अपने को जो है वो जलील और हकीर समझूं, क्योंकि अगर मैं खुद भी अपने को साहिब इज्जत समझने लगूंगा तो गुरूर आ जाएगा, फिर तकबर हमारे अंदर ये जो है घुस आएगा। जब कभी हमें कोई अजमत मिले, ला तरफानी इंद नास ला तरफानी फिन नास इल्ला हततनी इंद नफसी मिसलहा। पालने वाले कभी भी समाज में मुझे उस वक्त तक इज्जत न मिले जब तक उतना ही मैं खुद अपने को जो है जलील न समझ लूं। तो हमेशा जब इंसान के अंदर तकब्बुर आ जाता है तो ये जो है बेअदबी का जज्बा भी पैदा होता है, अदब खत्म हो जाता है। अदब तो आम तौर से यही है ना कि हम ये जो है बड़ों के सामने अदब से पेश आते हैं, छोटों के सामने या सब छोटे हैं हमसे तो हम किसका अदब करेंगे। और जहां से बेअदबी शुरू हो जाती है वहीं से इंसान का जवाल शुरू हो जाता है। इन्नल्लज़ीना यगुज़ूना अस्वातहुम इंदन नबी उलाइकल्लज़ीना इम्तहनल्लाहु कुलूबहुम लित्तक़्वा। आप अइमा अलैहिस्सलाम की जिंदगी में देखिए बड़ा अदब पाया जाता था। जब तक रसूल खुदा जिंदा रहे उनके सामने मौलाए कायनात ने खुतबा नहीं दिया। ताज्जुब है ना, खतीब तो है अली, ऐसा तो नहीं है कि बाद में खतीब हो गए। रसूल खुदा की हयात में उनके सामने कोई खुतबा मौलाए कायनात ने नहीं दिया। हाँ अगर कहीं चले गए हैं, ये जो है यमन चले गए हैं, जिम्मेदारियां हैं, हो सकता है वहां खुतबे दिए हो, वहां पैगंबर नहीं है, लेकिन मदीने में पैगंबर के होते हुए कभी मौलाए कायनात ने खुतबा नहीं दिया। आप अदब देखें कि इमाम हसन के पास साहिल आता है, इमाम हसन ने उसको 100 ये जो है दीनार दिया, इमाम हुसैन ने जो है 99 दीनार, एक दीनार कम कर दिया। भाई की बराबरी ना हो जाए, हमारे यहां कंपटीशन होता है, उल्टा चलता है। आपने दिया है तो हम, हाँ कोई नहीं दे रहा है तो हम भी नहीं देंगे, कोई नहीं दे रहा है तो हम भी, जहां कंपटीशन हो गया। ये अदब है, ये एहतराम है, बड़े का एहतराम है। और ये भी मासूम है, सैयदा शबाब अहले जन्नत दोनों बराबर ही तो है ना, दोनों इन्नल हसन वल हुसैन इमामान, दोनों इमाम हैं, दोनों जो है सरदार जवानान जन्नत हैं। कोई इमाम हुसैन की अजमत इमाम हसन से कम थोड़ी है, लेकिन ये कि बड़े भाई हैं। अदब, अदब का तकाजा ये है। हुर ने अदब किया था, आज हुर की अजमत क्या है, अदब था हुर का। जिस वक्त इमाम हुसैन ने कहा था तेरी मां तेरे मातम में बैठे, जब ये जो है लजामे फरस पे हाथ डाला था हुर ने, तो इमाम हुसैन ने क्या कहा, तेरी मां तेरे मातम में बैठे। हुर ने अदब किया, आपने मेरी मां का नाम ले लिया मगर मैं क्या करूं, आपकी मां, एहतराम किया था ना फातिमा जहरा का। ये अदब हुर का काम आया, हुर का ये अदब काम आया। और उस मर्तबे पर, उस दर्जे पर हुर पहुंच गए कि आज गिप्ता होता है, रश्क होता है हुर की किस्मत के ऊपर। ये दर्जा जो हुर को मिला है, वो दर्जा जो है वो अदब का नतीजा है, जहां तक हुर पहुंचे हैं। तो अदब अलामत तक्वा है। इन्नल्लज़ीना यगुज़ूना अस्वातहुम इंदा रसूलिल्लाह उलाइकल्लज़ीना इम्तहनल्लाहु कुलूबहुम लित्तक्वा। जो लोग अदब से पैगंबर के बज़्म में आते हैं और अपनी आवाज को धीमी रखते हैं, उनका मकाम यह है, ये वो लोग हैं जिनका इम्तिहान, उनके दिल का इम्तिहान अल्लाह ने तकवे के लिए ले लिया है। अब इम्तिहान का लफ्ज़ बहुत सुनते रहते हैं, इम्तिहान आमतौर से हम लोग भी इम्तिहान लेते हैं, हमारा मकसद होता है जानना, टेस्ट करते हैं काहे के लिए, टेस्ट करते हैं हम भी ना, इसके नतीजे को जानने के लिए। हम ये जो है नतीजे से आगाह नहीं है, आशना नहीं है, उसके नतीजे को जानना चाहते हैं, अपनी जहालत को दूर करने के लिए इम्तिहान लेते हैं। इसके बारे में हमको मालूमात नहीं है। हमारे यहां कोई ये जो है नौकरी करने के लिए आया है, जॉब के लिए आया है, उसको आजमाना चाहते हैं, टेस्ट करना चाहते हैं, इम्तिहान लेना चाहते हैं उसका, देखें कि ये अमानतदार है या चोर है, तो थोड़ा बहुत कुछ उसके हाथ में दे के देखते हैं क्या करता है, क्या बर्ताव इसका होता है। खुदा का इम्तिहान इसलिए नहीं है, खुदा का इम्तिहान है हमारी सलाहियतों को उजागर करने के लिए। जो सलाहियतें हैं कुछ चीजें, ये जो है बिलकुवा हमारे पास हैं, उसे बिलफेल बनाने के लिए। हमारे अंदर नमाज पढ़ने की सलाहियत है, लेकिन नमाज जब तक पढ़ेंगे नहीं तब तक अजर नहीं मिलेगा। अजर खुदा अपने इल्म के ऊपर नहीं देता, ना सजा देता है अपने इल्म के मुताबिक, ना जजा देता है। सजा और जजा दोनों का ताल्लुक अमल से है। खुदा को मालूम है कि हम ये जो है नमाज पढ़ेंगे कि नहीं पढ़ेंगे, तो खुदा अपने इल्म के मुताबिक हमें न सजा देता है न जजा देता है। सजा और जजा का ताल्लुक हमारे अमल से है। इम्तिहान लेता है खुदा, आजमाइश में डालता है खुदा, ताकि वो जो जौहर हमारे अंदर छुपा हुआ है उभर करके सामने आ जाए, ताकि उसके मुताबिक हमें जजा मिल सके, इनाम मिल सके। उलाए कल्लदीन इम्तहनल्लाहु कुलूबहुम लित्तक्वा अलैकुम सलाम, ये वो अफराद हैं जिनके दिल का अल्लाह ने इम्तिहान ले लिया है, तकवे के लिए इम्तिहान ले लिया है। खूब इम्तिहान के बाद जब पास हो गए इम्तिहान में, तो क्या है, लहुम मग़फ़िरतुन व अजरुन अज़ीम। इम्तिहान में पास हो जाने वालों के लिए, जिन्होंने अपनी सलाहियत को बरूएकार दिखा दिया कि हम बाअदब हैं, दिखा दिया कि हम बाअदब हैं, तो उनका अजर क्या है, लहुम मग़फ़िरतुन, दो अजर है, एक तो यह कि पिछले गुनाह माफ, वह अजर उन अज़ीम। देखिए कुरान में जहां जहां अजर का लफ्ज आया, तन्हा अजर का लफ्ज बहुत कम है, कहीं पर अजर अजीम है, कहीं पर अजर जजील है, कहीं पर अजर करीम है, मुख्तलिफ सिफात उसके साथ बयान हुई हैं। उजरत दुनिया वाले भी देते हैं, उजरत खुदा भी देता, कोई अमल खुदा का बगैर उजरत के नहीं है, चाहे आप उजरत की नियत से काम करें या ना करें। अगरचे आमतौर से दुनिया में लोग उजरत ही के लिए काम करते हैं, अगर बदला ना मिलने वाला हो तो कोई काम करने को तैयार नहीं होता। कम है जो इश्क की खातिर अमल उनका हो, वरना हमेशा सुबह से शाम तक हम लोग काम जो करते ही रहते हैं, तो हरेक को किसी न किसी उजरत की, कहीं पर उजरत मादी है, कहीं पर उजरत मानवी है। हाँ, कुछ हैं ऐसे जो उजरत के लिए काम नहीं करते, वो उंगलियों पर गिनने के काबिल हैं। ये जो है मौलाए कायनात फरमाए, इलाही मा अबदतु का तमअन फी जन्नतिक वला खौफन मिन नारिक, मैंने तेरी इबादत अगर की है, तेरी इताअत अगर की है, मेरा अमल इसलिए नहीं कि मुझे ये जो है जन्नत चाहिए, इसलिए नहीं कि मुझे जहन्नम का खौफ है। अगर जन्नत और जहन्नम को हटा लिया जाए, आज कह दिया जाए कि जन्नत जन्नत है ना जहन्नम, ना मात पढ़ो या ना पढ़ो कोई फर्क नहीं पड़ता, कितने लोग बाकी बचेंगे, रोजा रखो या ना रखो कुछ नहीं है। हाँ, अगर तुम्हें खुदा से मोहब्बत है, रखो, नहीं है तो मत रखो, ना सजा है ना जजा, कुछ नहीं मिलने वाला है। सजा और जजा के ऐलान के बाद तो यह आलम है, और अगर उसे भी हटा लिया जाए, मौला फरमाते हैं कि हमारा अमल, हमारी इबादत सजा और जजा के तहत नहीं है। हम जब कोई काम करते हैं तो हमारी निगाहों के सामने जन्नत और जहन्नम है, लेकिन ये वो हस्तियां हैं जो जन्नत और जहन्नम को पीछे छोड़ चुकी हैं, जन्नत और जहन्नम से आगे निकल गई है। जन्नत और जहन्नम को हटा दिया जाए फिर भी इनकी इबादत में कोई फर्क आने वाला नहीं है, लेकिन बहरहाल हम आम इंसान, हमारा हर अमल जो है वो उजरत के लिए होता है। ये मिलने वाला है सुबह सवेरे, रात में नींद पूरी नहीं हुई है, सुबह सवेरे जल्दी से उठ करके क्यों जाते हैं ऑफिस में। अगर ऐलान हो जाए कि साहब आप आए चाहे ना आए, मामला बराबर है, तनख्वाह उनका नहीं मिलने वाली है, कौन उठ करके जाएगा। उमूमन हमारा अमल उजरत के लिए है। खुदा कहता हम भी तुम्हें उजरत देंगे, कॉम्पिटिशन है, मगर हम जो तुम्हें अजर देंगे वो अजर अजीम है। अजर यहां भी मिलता है, अजर वहां भी मिलेगा। खेल हो रहा है आजकल लंदन में, ओलंपिक खेल चल रहा है, और माह रमजान भी है, खिलाड़ी परेशान है, रोजा रखे, या वो जो मिलने वाला तमगा मिलने वाला है वो किसको लें, वहां का तमगा लें कि यहां का तमगा लें, पूरी बहस चल रही है। खासतौर से इस्लामी मुल्कों के जो गए हैं खिलाड़ी, जिनको रोजा रखना है, इनको روزے سے مطلب ہی نہیں ہے, پتہ نہیں کیوں جان بوجھ کر کے ہمیں رمضان میں رکھ دیا گیا, اس کو کیا مہینہ آگے پیچھے بھی خب کر سکتے تھے. پریشانی ان کے لیے کیا کرے, روزہ رکھیں, روزہ رکھیں گے وہ طاقت نہیں رہ جائے گی, علی الظاہر بظاہر اتنی انرجی نہیں رہے گی, دوڑ میں حصہ لینا ہے. روزہ اگر رکھیں گے تو کیا ہوگا, روزہ اگر رکھ گئے پیچھے رہ جائیں گے, وہ یہ جو ہے میڈل جو ملنے والا ہے, تمغہ جو ملنے والا ہے سونے کا چاندی کا کاسے کا, پیچھے رہ جائیں گے اس سے. چھوڑو روزہ, ایک تمغہ وہاں ملنا ہے, تمغہ یہاں ملنا ہے. اب یہ وہ موقع ہے نا, کون سا تمغہ آپ کو چاہیے, یہ والا کہ وہ والا. دس دن سے کم اگر رہنا ہوتا تو شاید معاف بھی ہو جاتا روزہ. یہ جو قیام بھی لمبا ہے, طویل قیام ہے, آج ان کے اندر ایک بے چینی, ایک اضطراب, وہ جو روزہ رکھتے ہیں. یہ جو ہے مسئلے پوچھے جا رہے ہیں, سوالات آ رہے ہیں مراجع سے, کیا کیا جائے, کیسے کیا جائے, ٹیلی ویژن پر ایران کی مسلسل بحث چل رہی ہے, کیا کیا جائے ان لوگوں کا. خدا کہتا ہے کہ تمہیں دنیا میں بھی تمغہ ملنا ہے, ہم بھی تمہیں تمغہ دیں گے, ہم بھی تمہیں انعام دیں گے, مگر ہمارا انعام کیا ہے, عظیم ہے. کاسے والا تمغہ چاہیے یا یہ جو ہے سونے والا تمغہ چاہیے؟ ظاہر سے بات ہے سونے کا تمغہ اگر ملے تو کاسے والا تمغہ تو چھوڑ دیا جاتا ہے نا. ہم تمہیں اجر عظیم دیں گے, اجر بندے بھی دیتے ہیں, اجر خدا بھی دیتا ہے, مگر بندوں اور خدا, بندے اور خدا کے اجر میں بہت فرق ہے. اول پہلی بات تو یہ کہ بندے جب اجر دینے پر آتے ہیں, بہت دفعہ ہمارے اچھے اعمال کا ان کو احساس ہی نہیں ہو پاتا, ہمارے اچھے اعمال کا ان کو بہت سارے کام ہم نے ایسے کر دیے جس کی ان کو خبر بھی نہیں تھی. اولاد کو پتا ہی نہیں کہ ہمارے ماں باپ نے کیا کیا ہے ہمارے ساتھ, کو پتا بھی نہیں ہے. کتنی راتیں ماں نے جاگ جا کر کے ہمارے سلسلے میں کاٹی, ان کو تو احساس بھی نہیں ہے, جانتے ہی نہیں ہیں. بچے قدر نہیں کرتے, پتا ہی نہیں تو قدر کیا کریں گے, تو جانتے بھی نہیں ہیں. ہماری اچھائیاں لوگوں کی نگاہوں سے چھپی رہ جاتی ہیں اچھے کام, مگر خدا وہ ہے جس کی نگاہ سے ہمارا کوئی عمل چھپا نہیں رہ جاتا. جناب لقمان اپنے بیٹے کو جب یہ جو ہے موعظہ کرتے, نصیحت کر, فرماتے یا بنیا انہا ان تکو مثقال حبۃ من خردل فی صخرۃ او فی السماوات او فی الارض یأتی بہا اللہ ان اللہ لطیف خبیر. میرے بلال, میرے بیٹے, دیکھو نیکی چاہے سرسوں کے دانے کے برابر کیوں نہ ہو, اور وہ دانا بھی ایک بڑی سی چٹان کے نیچے جو ہے وہ دبا رہ جائے, اور سرسوں کا دانا دکھائی ایسے ہی نہیں دیتا, وہ بھی اگر چٹان کے نیچے چلا جائے یا زمین کی گہرائیوں میں دفن ہو جائے یا آسمان کی فضاؤں میں غائب ہو جائے, یہ آتی بھی اللہ قیامت کے دن اللہ اسے بھی لائے گا. اولاد کو نہیں پتا کہ والدین نے کیا خدمت کی ہے, پیشنٹ کو نہیں پتا جب وہ کوما میں تھا, بے ہوش میں تھا, نرس نے, ڈاکٹر نے کتنی اس کے ساتھ محنت, تو پتا ہی نہیں, اس کو احساس ہی نہیں, جانتا ہی نہیں ہے. مگر خدا وہ اجر دینے والا ہے جس کو ہر بات کا علم ہے, ہر چیز جانتا ہے. کبھی کبھی لوگوں کو پتا تو ہے ہماری خدمات کا, ہماری اچھائیوں کا, لیکن حسد کی بنا پر ہماری ان اچھائیوں کو اجاگر نہیں کرنا چاہتے, تغافل سے کام لے لیتے ہیں, جان کے انجان بن جاتے ہیں. میں خدا ایسا نہیں ہے, لوگوں کی نگاہوں کو بڑا کام اگر کیا آپ نے اس کی تو جزا ہے, لیکن چھوٹا موٹا کوئی کام, چھوٹے موٹے کام کا کوئی, اگر آپ کی گاڑی خراب ہو گئی, ہم یہ جو ہے میکینک ہیں اور ہم نے آپ کی گاڑی ٹھیک کر دی, تب تو آپ کوئی ڈالر نکال کے ہمیں دے دیں گے, لیکن گاڑی آپ کی اسٹارٹ نہیں ہو رہی تھی, یہ جو ہے دھکا دے دیا ہم نے, گاڑی اسٹارٹ ہو گئی, اس کا پیسہ کوئی دیتا ہے؟ گاڑی کو دھکا دینے کوئی پیسہ تو نہیں دیتا. چھوٹے کاموں کا ہمارے یہاں انعام نہیں ملتا ہے, لیکن خدا وہ ہے. وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ, کتنے ہی چھوٹا کام کیوں نہ ہو خدا اس کا اجر دے گا, خدا اس کی جزا دینے کو تیار ہے. ہمارے ہاں کام اگر کوئی آپ کو ملا ہے, کام آپ ٹھیک ٹھاک کر دیا, پرفیکٹ کام کیا ہے, تب تو اس کا پیسہ ملتا ہے, لیکن اگر آپ نے کام میں محنت تو کیا مگر کام ٹھیک نہیں ہوا, گاڑی بنانے کو آپ کو دیا, آپ نے 2 گھنٹہ اسے مغزماری کی مگر گاڑی بن نہ سکی, پیسہ دیں گے آپ کو ہم؟ اجرت نہیں ملے گی. اجرت تب ملے گی جب آپ نے کام کو مکمل کر دیا, ناقص کام, ادھورے کام پر اجرت نہیں ملتی ہے. وہ خدا وہ ہے جو ناقص کام کی بھی اجرت دیتا ہے. وہ ہے نا دعا میں کہ خدایا میرے نماز قبول کر لے, اللہ ناقص ہے, کامل ہے, کیسی ہی ہے, تو اسے قبول کر لے, خدا جو ہے اسے قبول کر لیتا ہے. ہم جب اجر بھی دیتے ہیں تو ناقص اجرت دیتے ہیں. ایک انسان مر رہا تھا، بیمار تھا، ڈاکٹر نے اس کو شفا دی، شفا اللہ کے ہاتھ میں، ذریعہ یہ بنا ہے، زندگی بچ گئی، کیا دیتے ہیں یار؟ ایک شکریہ، ایک پھول کا گلدستہ، تھوڑے سے یہ جو ہے وہ ڈالر، ہزار، دو ہزار، لاکھ، دو لاکھ، پانچ لاکھ، جتنے بھی ہوں، مگر کیا زندگی کی قیمت ہے یہ دو چار لاکھ ڈالر؟ واقعی یہی قیمت ہے زندگی کی؟ کیوں؟ اس لیے کہ ہم ناتواں ہیں، ہم عاجز ہیں، اس سے زیادہ دے ہی نہیں سکتے ہیں. ہمارے مال کی جو اصل قیمت ہے وہ دنیا دے ہی نہیں سکتی ہے. پوری زندگی بھر ہم نے کارخانے میں کام کیا، پوری زندگی وقف کر دیا کارخانے کے لیے، پوری زندگی وقف کر دیا ہم نے فلاں آفس کے لیے، دفتر کے لیے، بدلے میں ہمیں کیا ملتا ہے؟ کیا دیتے ہیں ہمیں؟ ساری تنخواہ اکٹھا کر لیجئے پوری جو انہوں نے ہمیں دی ہے، کیا بن گئی؟ دس ملین ڈالر ہو جائے گی، بیس ملین ڈالر ہو جائے گی، اس سے زیادہ ہوگا. بڑی اچھی سیلری بے کر دے دی انہوں نے ہمیں. کیا ہماری زندگی کی یہی قیمت تھی؟ پوری زندگی ہم نے آپ کے لیے قربان کر دی. زندگی کی قیمت کیا ہے؟ مولا کائنات سے پوچھے زندگی کی کیا قیمت ہے. آخر زندگی کی قیمت کیا ہے؟ الا لیس لانفسکم ثمن. آگاہ ہو جاؤ. الا لیس لانفسکم ثمن الا الجنہ. تمہارے نفس کی قیمت، تمہارے نفس کی قیمت جنت سے کمتر کچھ نہیں ہے. فلا تبیعوها الا بها. جب کبھی اپنی زندگی کا سودا کرنا تو جنت سے کم قیمت مت لینا. اگر جنت سے کم قیمت پر زندگی کو بیچ دیا تو اس کا مطلب ہے گھاٹے کا سودا ہے، یہ فائدے کا سودا نہیں ہے. تمہارے نفسوں کی، البتہ تمہارے نفسوں کی قیمت، علی کے نفس کی قیمت نہیں، تمہارے نفسوں کی قیمت. ہم جو اپنے کو یہ جو ہے مومن کہتے ہیں، مومنین کے نفسوں کی قیمت جنت ہے. اور جو امیر المومنین ہے، جو قسیم النار والجنہ ہے، جو جنت و جہنم کا بانٹنے والا ہے، اس کے نفس کی قیمت کیا ہوگی؟ اس کے نفس کی قیمت رضا خدا ہے. صلوات پڑھیں گے محمد و آل محمد. فلہم اجر عظیم. جو با ادب ہوتے ہیں رسول کی خدمت میں، جو ادب سے پیش آتے ہیں، ان کے لیے اجر عظیم ہے. خدیجہ انہی لوگوں میں سے ہیں، با ادب تھی خدیجہ. حکم ادب آنے سے پہلے با ادب تھی خدیجہ. مدینے میں جو سورہ آیا ہے نا، یہ تو پیغمبر کے سلسلے میں کتنی با ادب ہیں خدیجہ، کتنی ادب سے پیغمبر کے ساتھ پیش آتی تھی جناب خدیجہ. جس وقت شادی ہوئی ہے جناب خدیجہ کے پیغمبر اسلام سے، وقت نہیں ہے کہ میں شادی کے واقعات و تفصیلات اور جو معیار جناب خدیجہ نے اختیار کیا تھا بیان بھی کر چکا ہوں، میں گوشہ صرف کتنی باادب ہے جناب خدیجہ. جناب خدیجہ کتنی دولت ہے مجھ سے بحث نہیں ہے، بیٹھ کے یہ جو ہے گنتی گنے کہ اتنا لاکھ تھا، اتنا کروڑ تھا، بعد میں کوئی صاحب کہنی اتنا نہیں تھا، اتنا تھا، ان بحثوں میں اتنا تو خیر سب ہی جانتے ہیں کہ اپنے شہر میں خدیجہ سے زیادہ مالدار کوئی نہیں تھا. یہ تو پکی بات ہے نا، یقینی بات. اب کتنی تھی، کتنی مقدار میں تھا، کتنے اونٹ کے اوپر سامان جاتا تھا، چار ہزار کے، پانچ ہزار کے، دس ہزار کے، بعد میں آپ پوچھیں مکہ کتنا بڑا شہر تھا، اتنے اونٹ اس میں آ سکتے ہیں کہ نہیں آ سکتے، کتنا اسپیس چاہیے ایک اونٹ کے لیے، ان بحثوں میں نہیں آنا چاہتا. یہ اتنا تو یقینی ہے نا. اور پیغمبر کے معلوم ان کے پاس کچھ نہیں ہے، انہیں کیا کام کرتے تھے پیغمبر. لیکن جب جناب خدیجہ آئی ہے بیاہ کر کے، ادب دیکھیے جناب خدیجہ کا. کہتے کہ میں امتک، تمہاری کنیز ہوں. والمال مالک، یہ سارا مال آپ کا مال، ہمارا کچھ نہیں ہے آج کے بعد سے. یعنی پیغمبر کے سامنے جناب خدیجہ اپنے کو اپنے مال کا مالک بھی نہیں سمجھ رہی ہیں. یہ ادب ہے جناب خدیجہ کا. جناب خدیجہ کنیز نہیں ہے، بیوی کنیز نہیں ہوتی ہے. ادب میں جناب خدیجہ کہہ رہی ہیں، بیوی ہمسر ہے. ہمارے یہاں خود بہر رسم تھی نا، بہرحال جب وہ بیویاں خط لکھتی تھی شوہر کو، آخر میں لکھتی تھی آپ کی کنیز، تو واقعا لوگوں نے کنیز سمجھ لیا، واقعا سمجھ لیا ہاں یہ کنیز ہی ہماری ہے. وہ ایک ادب ہے، وہ ان کا ادب ہے، آپ کا ادب کہاں گیا؟ یہ جناب خدیجہ کا ادب تھا. جناب خدیجہ جب آئی ہیں پیغمبر کے گھر میں تو اپنے کو کنیز محمد سمجھ رہی ہیں، لیکن وہ پیغمبر کا ادب تھا کہ جب تک زندہ رہے پیغمبر تب تک خدیجہ کا احترام کرتا رہے، خدیجہ کی زندگی میں بھی، خدیجہ کے انتقال کے بعد بھی ہمیشہ خدیجہ کا کلمہ پڑھتے رہے. خدیجہ ہی نہیں، جن جن سے خدیجہ کی دوستی تھی ان کا بھی خیال رکھتے تھے پیغمبر. جب کبھی یہ جو ہے قربانی ہوتی تھی، قربانی کا گوشت خدیجہ کے گھر، خدیجہ کا انتقال خدیجہ کی سہیلیوں کے گھر بھجواتے تھے. ازواج کو اعتراض بھی ہو جاتا تھا، ان کی نگاہوں میں بہرحال جو معیار فضیلت ہو سکتا تھا وہ بتاؤ ہوتا تھا کہ اس سے زیادہ تو ہمارے پاس ہے. خدیجہ بوڑھی تھیں، ہم جوان تھے، جوان ہیں، ہمارا زیادہ خیال رکھنا چاہیے پیغمبر کو، ہم خوبصورت بھی زیادہ ہیں، ہم فلاں بھی زیادہ ہیں، جو عام طور سے دنیاوی معیار ہوتا ہے. لیکن خدیجہ کے سلسلے میں پیغمبر کی نگاہ میں کچھ چیز ہی اور تھی. یہی وجہ ہے کہ پیغمبر نے جن لفظوں سے خدیجہ کو یاد کیا ہے، فرماتے ہیں کہ افضل النساء اہل افضل النساء الجنہ اربع، جنت میں جو عورتیں جائیں گی ان میں چار ہیں جو سب سے برتر ہیں. جب چار کا تذکرہ کرتے ہیں پیغمبر اسلام تو فرماتے ہیں کہ ان میں خدیجہ ہیں، فاطمہ ہیں، مریم ہیں، آسیہ ہیں. خدیجہ بنت خویلد ہیں، فاطمہ بنت محمد ہیں، آسیہ بنت مزاحم ہیں، مریم بنت عمران ہیں. پھر فرماتے ہیں اشتاقت الجنہ من النساء، اشتاقت الجنہ الى اربعۃ من النساء، جنت مشتاق ہے چار عورتوں کی. اگر ہم سب مشتاق ہیں جنت کے، ہم سب جنت کے مشتاق ہیں، ہمیں شوق ہے کہ ہمارا ٹھکانہ جنت میں ہو، ہم جنت میں جانے کے مشتاق ہیں. کچھ عورتیں ہیں جن کا اشتیاق جنت کو ہے کہ یہ کب ہمارے یہاں آئیں گی، ہم جنت کا انتظار کر رہے ہیں، ان کا انتظار جنت کو ہے. ان کا تذکرہ جب پیغمبر فرماتے ہیں تو وہاں پر بھی یہی ہے کہ خدیجہ، سب سے پہلے تذکرہ جو آتا ہے آسیہ کا ہے، آسیہ بنت مزاحم زوجۃ فرعون. پیغمبر فرماتے ہیں کہ آسیہ بنت مزاحم جو فرعون کی بیوی تھی، البتہ فی الدنیا، وہیا زوجۃ محمد فی الجنہ. آسیہ، جناب آسیہ کا کردار بڑا عظیم ہے، فی الحال ان کا بیان کرنے کا موقع نہیں ہے، اتنی عظمت ہے کہ دنیا میں ان کے شوہر فرعون ہیں، لیکن جب جنت میں یہ پہنچیں گی تو ان کے شوہر حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم. اور انہی میں سے ایک نام لیتے ہیں پیغمبر، جناب خدیجہ کا، ان چار میں سے، جناب مریم، جناب فاطمہ زہرا اور جناب خدیجہ، جناب آسیہ. یہ وہ چار خواتین ہیں جنت کو جن کا اشتیاق ہے، جن کا شوق ہے. ادب خدیجہ کے باعث اولئک الذین امتحن اللہ قلوبہم، جو پیغمبر کے ساتھ ادب سے پیش آتے ہیں، یہ وہ ہیں جن کے دل کا اللہ نے تقوی کے لیے امتحان لے لیا ہے. لہم مغفرۃ و اجر عظیم، اجر عظیم کی بھی یہ جو ہے وہ درجات ہیں نا. درجہ خدیجہ کا یہ ہے کہ وہاں سے جبریل آتے ہیں، جبریل کو خدا بھیجتا ہے، یہ جبریل خدیجہ کو میرا سلام کہے ہو، معمولی درجہ نہیں ہے. آج اگر یہ ہو جائے کہ آیت اللہ سیستانی نے آپ کو سلام کہا ہے، کسی میں آپ سے آیت اللہ خامنئی نے، کتنے فخر کی بات ہے. اور کہیں ہو جائے کہ امام زمانہ نے سلام کہلایا ہے، پیغمبر نے سلام کہلایا ہے، خدا سلام کہلا رہا ہے، جبریل ڈاکیا بن کے آ رہے ہیں، جاؤ جاؤ میرا سلام لے کر کے جاؤ خدیجہ کے پاس. پیغمبر نے کہا کہ یا خدیجہ ھذا جبریل یقرؤک السلام، جبریل سلام لے کر کے آئے ہیں. جناب خدیجہ کہتی اللہ السلام منہ السلام وعلی جبرائیل السلام، اللہ خود سلامتی ہے، سر چشمہ سلامتی ہے، جبرائیل کے لیے سلامتی ہو. ادب خدیجہ ہے کہ ایک مالدار گھرانے کی خاتون ہونے کے باوجود پیغمبر کے ہر مشکل میں پیغمبر کے ہمراہ ہے، کسی مشکل میں پیغمبر کو تنہا نہیں چھوڑا ہے. جس کے یہاں سینکڑوں خادمائیں تھیں، سینکڑوں کنیزیں تھیں، وہ پیغمبر کے گھر میں آگے فاقہ کر رہی ہے. اتنی یہ جو ہے مشقتیں سہ رہی ہیں پیغمبر کی باعث، جس کے ارد گرد یہ جو ہے ہجوم لگا رہتا تھا عورتوں کا، خدمتگاروں کا. جناب فاطمہ کی جب یہ جو ہے ولادت کا موقع، تو خدیجہ تنہا ہیں، اکیلی ہیں. خدیجہ شعب ابی طالب کا وہ 3 سال کا دور، تقریباً 1000 شب و روز محاصرہ ہے شعب ابی طالب میں، کوئی گھر تھوڑی تھا، کھلی ہوئی فضا ہے، کھلی ہوئی جگہ ہے، बस ये एक पीछे पहाड़ है हिफाजत के लिए, वहां कोई घर नहीं था, धूप है, शबनम है, कुछ छप्पर वगैरह मुमकिन है डाल लिया गया, खाने के लिए नहीं है, दरख्त की छाल खाई जा रही थी। मामूली दौर नहीं है, बहुत सख्त दौर है। एक दिन, दो दिन, तीन दिन, चार दिन, हफ्ता, महीने के भूख बर्दाश्त कर लेना और है, तीन साल तक डटे रहना और है। खुद उन्होंने मुहासरा खत्म किया, इन्होंने हथियार नहीं डाला, ये तस्लीम नहीं हुए। जनाब खदीजा साथ साथ है, साथ साथ है, साथ साथ है, साथ साथ है। लेकिन तीन साल की सोबतों ने खदीजा की सेहत को तबाह कर दिया। निकल के जब आई हैं शेबे अबी तालिब से, जनाब खदीजा बीमार हो गई हैं, जनाब खदीजा बीमार हैं, बिस्तर बीमारी पर हैं जनाब खदीजा। पैगंबर इस्लाम सरहाने बैठे, जनाब खदीजा की आंखों से आंसू जा रही है, रो रही है जनाब खदीजा। खदीजा रो क्यों रही हो? गुरूर नहीं होना चाहिए ना? इतना सब कुछ खदीजा ने कर दिया इस्लाम के लिए, सब कुछ लुटा दिया। पैगंबर फख्र से कहते थे, मा कामा वलस्तकामा दीनी इल्ला बिशयइन, मेरे दीन का इस्तेहकाम, मेरे दीन की बका दो चीजों की रही ने मिन्नत है, माल खदीजा व सैफ अली इब्न अबी तालिब। एक खदीजा का माल, दूसरे अली की तलवार। नुसरत अली अगर ना होती तो मेरा दीन ना बचता, माल खदीजा ने अपने माल से अगर मेरे दीन की मदद ना की होती। बकाए दीन का जरिया है खदीजा। वो अजीम बीबी जब इमाम हुसैन अपना तारुफ कराते हैं, इमाम सज्जाद अपना तारुफ कराते हैं, क्या कहते हैं? अनबनु फातिमा ज़हरा अबनु खदीजा कुबरा, मैं वो हूं जो खदीजा का बेटा हूं। इमाम वक्त अपना तारुफ कराए, जाहिर से तारुफ जब कराया जाता है छोटी चीज से थोड़ी तारुफ कराया जाता है, बड़ी चीज से तारुफ कराया जाता है। अनबनु खदीजा कुबरा, मैं खदीजा कुबरा का बेटा हूं। इतनी अजमत की मालिक है खदीजा, वक्त आखिर रो रही है, आंखों से आंसू जा रही है। खदीजा रो क्यों रही हो? कहती, या रसूलल्लाह, मुझे इस बात का गम सताया जा रहा है कि खुदा मुझसे राजी है कि नहीं। इसे कहते हैं इनके सारी तकबुर से अदब, अदब खदीजा देखें। या रसूलुल्लाह, मुझे ये गम सता रहा है कि खुदा मुझसे राजी है कि नहीं राजी है। फौरन जिब्रील को खुदा भेजता है, खुदा को बर्दाश्त नहीं है खदीजा की आंखों में आंसू। जिब्रील जाके कह दो, मेरा सलाम कहो खदीजा को, कह दो कि मैं तुमसे राजी हूं। यह सुन करके जनाब खदीजा खुश हो गई, कुछ वसीयतें पैगंबर से, उसके बाद कहती, या रसूलुल्लाह, कुछ बातें वसीयतें और करना चाहती हूं, मगर आपसे कहते हुए शर्म आती है, आप हट जाइए, मैं अपनी बेटी फातिमा से कह दूंगी, मेरे बाप फातिमा आपको जो है बता देंगी। जनाब खदीजा, जनाब फातिमा आपको बुलाती है, आई जनाब फातिमा, छोटी सी है ना, कम सी नहीं जनाब फातिमा, चंद बरस की उम्र है। बेटा फातिमा, देखो जब मेरा इंतकाल हो जाए तो अपने बाबा से कहना, आखिरत की मंजिल बहुत सख्त है, मुझे खौफ आता है, कब्र की मंजिल बहुत सख्त है, मुझे खौफ आता है। बेटा अपने बाबा से कहना कि जिस अबा को पहन के वो अल्लाह की इबादत किया करते थे, जिस अबा को पहन करके जिस वक्त उन पर पहली वही नाजिल हुई थी, अबा पहने हुए थे, अदब खदीजा को देखें, मुझे उसी अबा में लपेट करके दफन कर देंगे। जब जनाब खदीजा की वफात हो गई है और दफन का मौका आया है, जनाब फातिमा ने आकर के मां की वसीयत बयान की, पैगंबर ने अपनी अबा में कफन दिया, उधर से खुदा ने जिब्रील को भेजा, कहा, या रसूलल्लाह, अल्लाह कहता है कि खदीजा ने अपना सब कुछ मेरी राह में कुर्बान कर दिया, खदीजा का कफन का इंतजाम मैं करूंगा। रसूल ने अपने हाथों से गुस्ल दिया, कफन पहनाया, लेकर के जहां पे आज जनाब खदीजा दफन है, वही ये जो है क्या कहते हैं शेबे अबी तालिब के पास, वहां के ऊपर ला करके अपने हाथों से दफन करने के लिए लाए। पहले पैगंबर खुद कब्र में आके खदीजा के लेटते हैं, उसके बाद जनाब खदीजा को दफन किया है। गुस्ल के मौके पर अगर कोई मौजूद है वहां पर, बायकाट है ना, कोई अगर वहां पर मौजूद है तो जनाब फातिमा तो छोटी है, कम सिन है, जनाब अस्मा बिनते उमैस है। अस्मा बिनते उमैस वो बड़ी अजीम खातून है, मां के भी आखिरी वक्त मौजूद है और जब बेटी का आखिरी वक्त आया है तब भी जो है अस्मा बिनते उमैस है। खदीजा के गुस्ल के मौके पर भी रसूल की मुआविन अस्मा बिनते उमैस है।
اور جب فاطمہ زہرا سلام اللہ علیہا کے غسل کا موقع آیا ہے تو وہاں بھی اسماء بنت امیس ہیں. غسل کا جب موقع آیا ہے جناب فاطمہ زہرا سلام اللہ علیہا کا اسماء کہتی ہے کہ علی نے مجھ سے کہا اے اسماء بچوں سے کہو آہستہ روئے تاکہ ان کے رونے کی آواز دشمنوں کے کانوں تک نہ پہنچے, کیونکہ فاطمہ کی وصیت تھی کسی کو میرے جنازے پہ نہ آنے دینا. اسماء آ کے بچوں کو سمجھاتی, بچوں رو مگر آواز سے مت رو, آہستہ آہستہ رو. اس کے بعد غسل کا انتظام کرتے ہیں, مولا علی جو ہے غسل دیتے جاتے ہیں, جناب اسماء بنت امیس پانی دیتی جاتی. اسماء کہتی ہیں ایک دفعہ میں نے دیکھا علی چیخ مار کے رونے لگے. میں نے کہا مولا آپ تو منع کر رہے تھے کہ بچے آہستہ آہستہ روئے, ارے آپ کی چیخ کیوں بلند ہو گئی؟ کہا رہے اسماء فاطمہ کی پسلیاں ٹوٹ گئی تھی مگر فاطمہ نے مجھے کبھی بتایا نہیں کہ پسلیاں ٹوٹی ہوئی ہیں. اللہ لعنت اللہ علی قوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون.
بارہلا واسطہ ہے محمد و آل محمد کا, ہماری اس مختصر سی عبادت کو قبول فرما. پالنے والے صدق محل بیت اطہار کے ہمیں توفیق ادب عنایت فرما, ہمیں توفیق دے کہ ہمیشہ ہم اپنے سماج میں اپنے یہ جو ہے بزرگوں دوستوں ہر ایک کے ساتھ ادب کے ساتھ پیش آ سکے. ہمیشہ ہم ائمہ اطہار کے سلسلے میں احترام کا ہمارا برتاؤ ہو. ماں وہ تجھے واسطہ ہے محمد و آل محمد کا, ہمارے گناہوں کو معاف فرما, ہمارے نماز اور ہمارے روزوں کو قبول فرما. پالنے والے صدقے محل بیت اطہار کے جو بیمار ہیں انہیں شفاء کاملہ عنایت فرما, جو مقروض ہیں ان کے قرضوں کو ادا فرما, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما. مابو تجھے واسطہ ہے محمد و آل محمد کا, جو بیمار ہیں انہیں شفاء کاملہ عنایت فرما. پالنے والے صدقے محل بیت اطہار کے جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما, جو صاحب اولاد ہیں انہیں اپنے اولاد کی دینی تعلیم و تربیت کی توفیق کرامت فرما. امام زمانہ کے ظہور میں تعجیل فرما, جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکیں. اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من اعوانه وانصاره.